यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। संसदको हिउँदी अधिवेशन तत्काल बोलाउन प्रतिपक्षी दलहरूको माग। जनतालाई सेवा र विकासलाई गति दिन ल्याइएको अध्यादेश 15 दिनपछि शुरू हुने, संसदको अधिवेशनबाट पारित गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट। काठमाडौँ विश्वविद्यालय र धुलीखेल अस्पताल बीचको 4 वर्षदेखिको विवाद अन्त्य। आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नगर्न जनस्वास्थ्य कार्यालय काठमाडौँको निर्देशन। र पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै अदालतद्वारा 14 वर्षको जेल सजाय।
फाइबर इन्टरनेट, नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ।
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिपक्षी राजनीतिक दलका नेताहरूको आज बसेको बैठकले संसदको हिउँदी अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेको छ। संघीय संसद भवन नयाँ भानेश्वरमा बसेको प्रतिपक्षी दलका शीर्ष नेताहरूको बैठकले अध्यादेश मार्फत दूरगामी प्रभाव पार्ने खालका कानूनहरू समेत जारी भएको प्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल हिउँदी अधिवेशन आह्वान गरी संसदको गरिमा र मर्यादाको सम्मान गर्न सरकारसँग माग गरेको हो। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद अधिवेशन बोलाउन सरकारले तत्काल प्रक्रिया थालनी नगरे आफूहरूले संसदको विशेष अधिवेशनको माग गर्ने बताउनुभयो।
गम्भीर प्रकृतिका कानूनहरू अध्यादेश मार्फत जारी गर्ने सरकारको कामप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। राज्यका निकायहरूलाई आफू अनुकूल दुरूपयोग गर्ने, संसद छल्ने र राजनीतिक निर्णय तथा काम कारवाहीहरू पूर्वाग्रही ढंगले गर्दै जाने प्रवृत्तिले अन्तत लोकतन्त्र र विधिको शासनमाथि नै संकट ल्याउने हाम्रो ठहर छ। तसर्थ हामी प्रतिपक्षी राजनीतिक दलहरू संसदको मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसदको हिउँदे अधिवेशन आह्वान गर्न सरकार समक्ष माग गर्दछौ। सरकारले तत्काल हिउँदे अधिवेशनको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिँदै स्वेच्छाचारी र जनविरोधी काम निरन्तर जारी राखेमा हामी कड़ा संघर्षमा उत्रने चेतावनी समेत दिन चाहन्छौ।
अध्यक्ष प्रचण्डले सरकारले संसद छलेर अध्यादेश मार्फत निरंकुश शासन चलाउन खोजेको आरोप लगाउँदै सरकारको यस्तो कार्यशैलीले नेपाली जनताले विभिन्न संघर्षबाट प्राप्त गरेका ऐतिहासिक उपलब्धिहरू समेत संकटमा पर्ने आफूहरूको ठम्याई रहेकाले विरोधमा उत्रनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो। बैठकपछि प्रतिपक्षी दलहरूका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा अहिलेको सरकार गठन भएको 6 महिना बितिसक्दा पनि जनअपेक्षा अनुरूप महँगी र भ्रष्टाचार नियन्त्रण हुन नसकेको, विगतको सरकारले अघि बढ़ाएका गिरीबन्धु टी स्ट्रेट, नक्कली भूटानी शरणार्थी प्रकरण, बाल मन्दिर तथा स्काउटको जग्गा अपचलन लगायतका भ्रष्टाचारका फाइलहरू बन्द हुन पुगेको र भ्रष्टाचारमा मुछिएका सत्तारूढ़ दलका नेता तथा कार्यकर्तालाई विभिन्न बहानामा उन्मुक्ति दिने प्रयास भइरहेको उल्लेख छ। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सहित प्रतिपक्षमा रहेका दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरूको सहभागिता रहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सेवा र विकासलाई गति दिन ल्याइएको अध्यादेश 15 दिनपछि हुने, संसदको अधिवेशनमा पेश गरी 2 महिनाभित्र पारित गर्ने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघ इप्पानको रजत जयन्तीका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वदेशमै फलाम खाने र मल कारखाना जस्ता ठूला उद्योग स्थापना हुने क्रममा रहेका र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्व दिइएको स्पष्ट पार्नुभयो। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले गरीब तथा विपन्न वर्गलाई ऊर्जाको विकास मार्फत समृद्धिको यात्रामा जोड्ने गरी सरकारले काम गरिरहेको बताउनुभयो। जलविद्युत केन्द्रको शेयर बिना धितो प्रभावित क्षेत्रका गरीब तथा विपन्न वर्गलाई दिने प्रबन्ध मिलाउन लागेको पनि मन्त्री खड्काले बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ तराई मध्ये द्रुत मार्ग फास्ट ट्र्याक आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ। राष्ट्रपति पौडेलले द्रुत मार्गको निर्माणाधीन सुरुङ पुल र सड़कको आज निरीक्षण गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिनुभयो। राष्ट्रिय गौरवका आयोजना मध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ। काठमाडौँ ललितपुर मकवानपुर हुँदै बाराको निजगढ़मा पुगेर पूर्व पश्चिम राजमार्गमा जोड़िने द्रुतमार्ग निर्माण भएपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ। काठमाडौँ विश्वविद्यालय र धुलीखेल अस्पताल बीचको चार वर्षदेखिको विवाद समाधान भएको छ। विवाद समाधान गर्न गठित सहजीकरण समितिको सुझाव सहितको प्रतिवेदन आज भएको विश्वविद्यालय सभाको 98 बैठकले स्वीकार गरेसँगै दुवै संस्थाको सम्बन्ध पूर्ववत भएको हो। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको सभाको बैठकले विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीता कुमारी पौड्याल अधिकारीको संयोजकत्वमा गठित सात सदस्यीय सहजीकरण समितिको प्रतिवेदनलाई पारित गरेको हो। जनस्वास्थ्य कार्यालय काठमाडौँले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नगर्न निर्देशन दिएको छ। कार्यालयले बजारमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण भइरहेको पाइएकाले सो कार्य बन्द गर्न आग्रह गरेको हो। कार्यालयकी जनस्वास्थ्य अधिकृत अनिता खनालले बजारमा आमाको दूध प्रतिस्थापन गर्न विभिन्न आहार र खाद्य पदार्थ बिक्री वितरण गरिएको पाइएकाले यस्तो कार्य रोक्न निर्देशन दिएको जानकारी दिनुभयो। आमाको दूधमा शिशुका लागि आवश्यक सबै प्रकारका पोषक तत्व पाइने तथा पोषिलो र रोग प्रतिरोधको क्षमता बढ़ाउने महत्वपूर्ण आहार भएकाले त्यसको विकल्पमा कुनै पनि खाद्य आहार तथा बजारमा पाइने दूध हुन नसक्ने अधिकृत खनालले बताउनुभयो। कार्यालयले आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण नियन्त्रण ऐन 2049 तथा नियमावली 2051 पालना गर्न तथा आमा र शिशुको स्वास्थ्य अधिकार प्रवर्धन गर्न सबैलाई आग्रह गरेको छ। कोशी राजमार्ग अन्तर्गत भोटखोला गाउँपालिका 3 सोमबुङ डाँडामा सुक्खा पहिरो झरेको छ। आज दिउँसो सुक्खा पहिरो झरेपछि सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय संखुवा सभाले जनाएको छ। पहिरो खसेपछि खादबारीबाट भोटखोलाको च्यामथाङ जाने यातायातका साधन सञ्चालन हुन नसकेको जिल्ला प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो। करिब 35 मिटर माथिबाट खसेको सुक्खा पहिरोले 20 मिटर भन्दा बढ़ी कच्ची सड़क अवरूद्ध पारेको छ। भूकम्पबाट क्षतिग्रस्त भएका संरचनाहरूको पुनर्निर्माणको प्रारम्भ अछाम जिल्लाबाट शुरूआत गरिएको छ। दुई वर्ष अघि डोटी केन्द्रबिन्दु भएर गएको भूकम्प पश्चात क्षतिको विस्तृत आकलनको प्रतिवेदनका आधारमा लाभग्राही छनौट गरेर पुनर्निर्माण र सबलीकरणको काम थालने गरिएको प्रमुख जिल्लाधिकारी शिवप्रसाद लम्सालले जानकारी दिनुभयो। स्थानीय तहको समन्वयमा सम्बन्धित लाभग्राहीसँगको सम्झौता गरेर निजी आवासको पुनर्निर्माण वा मरमतका काम गरिने प्रमुख जिल्लाधिकारी लम्सालले बताउनुभयो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीय तहको समन्वयमा लाभग्राहीहरूसँग सम्झौता गरेर 3 किस्ता मार्फत निर्माण वा मरमतको रकम पाउनेछन्। 2079 कार्तिक तेस्रो साता गएको भूकम्पका कारण अछामका 10 स्थानीय तहमा 5,540 घर परिवारको आवास पुनर्निर्माण र सबलीकरण गरिने भएको हो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सार्वजनिक सेवा प्रसारणलाई स्वायत्त बनाइने बताउनु भएको छ। त्यसलाई जनसरोकारका विषयमा राज्यलाई झकझकाउने निकायका रूपमा विकास गर्न खोजिएको उहाँले उल्लेख गर्नुभयो। त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आम संचार केन्द्रीय विभागद्वारा आज आयोजित नेपालमा सार्वजनिक सेवा प्रसारण नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरूङले सार्वजनिक सेवा प्रसारणमा सत्ता शक्तिको छाया पर्न दिनुहुँदैन भन्नेमा सरकार सहमत रहेको बताउनुभयो। समावेशिता, पारदर्शिता तथा जनमुखी शासन स्थापनाको उद्देश्य पूर्ति गर्न सार्वजनिक सेवा प्रसारण प्रणाली शुरू गरिएको उहाँको भनाइ छ। कानून निर्माण र संसदीय काम कार्यवाही प्रभावकारी बनाउने विषयमा प्रमुख चार राजनीतिक दलका नेताहरूबीच छलफल भएको छ। नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज नेपाली कंग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबीच छलफल भएको हो। नेकपा एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाले संसदीय समितिमा छलफलमा रहेका विधेयकमा साझा धारणा बनाउने विषयमा छलफल भएको जानकारी दिनुभयो। मुख्य सचेतक बर्तौलाले संसदीय काम कार्यवाहीलाई प्रभावकारी बनाउने र विधेयकमा भएका विषय र विधेयक अगाडि बढ़ाउने प्रक्रियामा एकै ठाउँमा उभिएर प्रभावकारी संयोजन गरेर जाने निष्कर्ष छलफलबाट निस्किएको बताउनुभयो। गृहमन्त्री रमेश लेखकले सुशासन, सहज सेवा प्रवाह र अपराध नियन्त्रणका लागि राष्ट्रिय परिचय पत्र अपरिहार्य भएको बताउनु भएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा राष्ट्रिय परिचय पत्रका सम्बन्धमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिनुहुँदै उहाँले सम्पत्ति शुद्धिकरण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्न पनि राष्ट्रिय परिचय पत्र अनिवार्य भएको बताउनुभयो। राष्ट्रिय परिचय पत्रमा समावेश गरिएका नागरिकका जैविक तथा व्यक्तिगत विवरणको सुरक्षाप्रति सरकार संवेदनशील रहेको दोहोर्याउँदै गृहमन्त्री लेखकले ती विवरणको सुरक्षा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। गहन अध्ययन गरेर राज्यका नीतिका रूपमा अघि सारिएको राष्ट्रिय परिचय पत्रको कार्यान्वयन अपरिहार्य भएको जनाउँदै गृहमन्त्रीले ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका तथा आसक्त व्यक्तिका हकमा राष्ट्रिय परिचय पत्र अनिवार्य नगरिएको स्पष्ट पार्नुभयो। राष्ट्रिय मानवाधिकार आयोगले आयोगको सिफारिशको कार्यान्वयन प्रतिशत कमजोर रहेको जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको आजको बैठकमा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले सिफारिश कार्यान्वयन अवस्था कमजोर रहेको बताउनुभयो। अध्यक्ष मगरले मानवाधिकार आयोग ऐन संशोधन विधेयक तयार गरेर पठाउँदा समेत सरकारले अगाडि नबढ़ाएको गुनासो गर्नुभयो। बैठकमा सांसदहरूले संवैधानिक आयोगहरूको सिफारिश कार्यान्वयन नहुनु गम्भीर भएको, समयमै मुद्दा नटुंगिएको विषयमा सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने, संवैधानिक पदाधिकारी नियुक्ति विवादको विषय अदालतमा लम्बिएर रहनु उचित नहुने बताउनुभयो। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफल भएको छ। समितिको आज बसेको बैठकमा संशोधन प्रस्तुत गर्नुहुँदै सांसदहरूले चिकित्सा शिक्षाको पहिलो विश्वविद्यालय अन्तर्राष्ट्रिय स्तरको बनाउनु पर्नेमा जोड़ दिनुभयो। सांसदहरूले विश्वविद्यालयमा पनि कुलपति र सहकुलपति प्राज्ञिक व्यक्तिहरू बीचको प्रतिस्पर्धाबाट नियुक्त गर्ने व्यवस्था गरिनुपर्ने बताउनुभयो। सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको गोदावरी नगरपालिकाको गेटामा स्थापना हुने विश्वविद्यालयमा सर्वसाधारणले सहुलियतमा चिकित्सा शिक्षा अध्ययन गर्ने विषय विधेयकमा स्पष्ट उल्लेख गर्न सांसदहरूले सुझाव दिनुभयो। बैठकमा सांसदहरूले विश्वविद्यालयको सम्बन्धन दिन पाउने व्यवस्था राख्नुपर्ने र विश्वविद्यालयको आमदानीबाट खर्च अपुग भए सरकारले दायित्व लिने कुरा पनि किटान गरिनुपर्ने विचार व्यक्त गर्नुभयो। कञ्चनपुर सहित पश्चिम तराईका जिल्लाका थारू गाउँ बस्तीमा अहिले वार्षिक समीक्षा गर्दै नयाँ योजना बनाउने र गाउँको नेतृत्व चयन गर्ने क्रम चलिरहेको छ। भलमनसा, बडघर, लेखनदास, चिराकी, चाकर लगायतका पदमा नेतृत्व छान्न यति बेला थारू समुदायमा भ्याई नभ्याई छ। कञ्चनपुरबाट संवाददाता हरीश चन्द्र बागको रिपोर्ट।
माघलाई थारू समुदायले नयाँ वर्षको रूपमा मनाउने गरेको छ। नयाँ वर्षसँगै गाउँटोलको एक ठाउँमा जम्मा भएर गत एक वर्षको समीक्षा र आगामी एक वर्षका लागि नयाँ कार्य योजना बनाउने, गाउँको सार्वजनिक कामको छिनोफानो गर्न नेतृत्व छान्ने कार्य भेलाले गर्दछ। भेलाबाट भलमनसा साकर लगायतका पदमा नेतृत्व छान्ने यो लोकतान्त्रिक विधि र प्रक्रिया थारू समुदायमा परम्परागत रूपमा चल्दै आएको छ। यही प्रक्रियाले थारू समुदाय चल्ने गरेको छ। गाउँमा हुने हरेक सार्वजनिक कार्यहरू गाह्रो अप्ठ्यारो परेकालाई सहयोग गर्नेदेखि सार्वजनिक वाद विवादको मिलापत्र सम्मको भूमिका भलमनसा सहितको नेतृत्वकै हुन्छ। पछिल्लो केही वर्ष यता भने युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने क्रम समेत बढ़ेको छ। कञ्चनपुरको बेलौरी स्थित सुदर्शनपुरका भलमनसा किशन गम्वा।
भलमनसा भन्ने बित्तिकै बुढापाका अलि उमेर भएका मान्छेहरूलाई दिने गरिन्थ्यो। समयको आवश्यकता अनुसार नयाँ योजनाहरू पनि बनाउनु पर्ने र नयाँ युवाहरूको पनि आकर्षण देखिएको छ। आफ्नो समुदायको नेतृत्व कसरी गरेर राम्रो बनाउन सकिन्छ, समुदायको विकास कसरी गर्न सकिन्छ भनेर युवाहरू पनि अहिले नयाँ भिजन र नयाँ सोचका साथ आइराख्नु भएको छ।
एक समयमा प्रशासनिक निकायको जस्तै काम गर्ने यो प्रथाले सरकारी प्रशासनिक निकायको विस्तार भएपछि मान्यता पाउन छोडेको हो। अहिले यो चलनलाई सरकारी निकायले भने मान्यता दिएको छैन। भलमनसाहरूको भूमिकालाई प्रशासनिक मान्यता दिनुपर्ने माग समेत उठ्ने गरेको छ। स्थानीय तहको निर्वाचन पश्चात जनप्रतिनिधि चयन भए पनि थारू गाउँ बस्तीमा बडघर भलमनसा आदिको भूमिकालाई अहिले पनि महत्वपूर्ण मान्य गरिएको छ। जनप्रतिनिधिहरूले पनि गाउँका हरेक कार्यहरूमा भलमनसा मार्फत सन्देश प्रवाह गर्ने गरेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिकाले त आठौं नगरसभाबाटै बडघर भलमनसा सम्बन्धी ऐन नै पारित गरेर कार्यान्वयन गरिरहेको छ। बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरी।
थारू समुदायभित्र विगत लामो समयदेखि चल्दै आएको चीजलाई स्थानीय सरकारले संरक्षण गर्यो, सँगसँगै नगरपालिकालाई सहयोग, समाजमा एउटा जनचेतनामूलक कार्यक्रमहरू पनि भलमनसाबाट जनचेतना गराउने काम पनि भएको छ।
समुदायमा रहेका सकारात्मक अभ्यास, परम्परा र संस्कृति संरक्षणका लागि योगदान पुर्याउन बडघर भलमनसा प्रथालाई जीवन्त राख्नुपर्नेमा थारू अगुवाहरूको जोड छ। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
बेनी जोमसोम कोरला सड़क अन्तर्गत मुस्ताङको कागबेनी छुसाङ खण्ड कालोपत्रका लागि 50 करोड़ बजेटको स्रोत सुनिश्चित भएको छ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा 10 किलोमिटरका लागि बहुवर्षीय ठेक्का लगाउन बजेटको सुनिश्चितता गरेको हो। बेनी जोमसोम कोरला सड़क आयोजनाका प्रमुख ध्रुव कुमार झाले चालू आर्थिक वर्षभित्र नै ठेक्का सम्झौता गर्ने लक्ष्यसहित ठेक्का आह्वानको तयारी गरिएको बताउनुभयो। नेपालगंज गुलरिया सड़क खण्ड अन्तर्गत माकेको खजुरा गाउँपालिका 3 खजुरा बजार स्थित पेडारी नालामा 4 लेनको पक्की पुल निर्माण हुने भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजका प्रमुख लीला बहादुर भण्डारीले संघीय अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएपछि अब चाँडै काम शुरू हुने जानकारी दिनुभयो। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान नक्सालमा आजदेखि अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुरू भएको छ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान काठमाडौँ, बिन्दु स्पेस फर आर्टिस्ट र काठमाडौँ ट्रेनालेको संयुक्त आयोजनामा नेपाल सहित अमेरिका, आयरल्याण्ड, डेनमार्कका कलाकारको सहभागितामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुरू भएको हो। तारादेवी फाउण्डेशनले यस वर्षको तारादेवी सम्मान 3 जनालाई प्रदान गर्ने भएको छ। संस्थाका अध्यक्ष दीपक केसीको अध्यक्षतामा बसेको बैठकले गीतकार चाँदनी शाह, मरणोप्रान्त संगीतकार सीके रसाईली र गायिका तीर्थ कुमारीलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरिएको फाउण्डेशनका कोषाध्यक्ष रमेश थापाले जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिका र ट्राफिक प्रहरीको सहकार्यमा काठमाडौँ उपत्यकामा सवारी साधनको प्रदूषण जाँच शुरू गरिएको छ। महानगरपालिकाले सवारी साधनको अवस्था पहिचान गरी मरमत गराउन आग्रह गरेको छ। नेपालको पश्चिम तराईका जिल्लाहरूमा बसोबास गर्ने अवधि भाषी समुदायका हिन्दू महिलाहरूले आज सखट चौथ पर्व मनाइरहेका छन्। अवधि भाषी समुदायका हिन्दू महिलाहरू यस पर्वका दिन बिहान सबैरै उठेर तिलको पानीले नुहाई शुद्ध भई निर्जल व्रत बस्ने र बेलुका तिलको लड्डु, फर्सी, सकरखण्ड लगायतका पूजा सामग्री राखेर चन्द्रमाको पूजा गरेपछि मात्रै पानी र प्रसाद ग्रहण गर्ने परम्परा रहिआएको छ। सार्वजनिक सेवा प्रसारणका अध्यक्ष डाक्टर महेन्द्र विष्टलाई पितृशोक परेको छ। नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्टका बुवा मानबहादुर विष्टको 91 वर्षको उमेरमा हिजो राति निधन भएको हो। उहाँका 5 छोरा र 1 छोरी हुनुहुन्छ। उहाँको आजै पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुसरा बीवीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गर्दै खानलाई 14 र खानकी पत्नी बीवीलाई 7 वर्षको जेल सजाय सुनाइएको छ। भ्रष्टाचार विरोधी अदालतले खानले स्थापना गरेको अल कादिर ट्रस्ट नामक कल्याणकारी फाउण्डेशनका नाममा भएको आर्थिक अनियमितताका कारण उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ। खान सन् 2023 अगस्तदेखि जेलमा हुनुहुन्छ र उहाँमाथि करिब 200 मुद्दा लगाइएका छन्। चीनको जनसंख्या सन् 2024 लगातार तेस्रो वर्ष पनि घट्ने क्रम जारी रहेको छ। 6 दशक भन्दा बढ़ेको जनसंख्या वृद्धिपछि जनसंख्या घट्दो क्रममा रहेको हो। कुनै समय विश्वको सबैभन्दा बढ़ी जनसंख्या भएको देश चीनलाई सन् 2023 भारतले उछिनेको थियो र बेजिङले अनुदान र प्रजनन पक्षधर प्रचार प्रसार मार्फत घट्दो जन्मदरलाई बढ़ावा दिन चाहेको थियो।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले अध्यादेश मार्फत लगानी सहजीकरण गरेपछि नेपाल चेम्बर अफ कमर्सले सूचना प्रविधि आईटी उद्योग विस्तारका लागि रणनीति नै बनाएर अगाडि बढ़ने तयारी गरेको छ। चेम्बरले शुक्रबार विज्ञप्ति जारी गर्दै आईटी सफ्टवेयर एण्ड टेक्नोलोजी समिति मार्फत आईटी उद्योगमा लगानीको खोजी एवं उद्यमशीलताको विकासका लागि पहल गर्ने जनाएको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत अब आईटी उद्योग हुने विश्वास व्यक्त गर्नुभयो। सरकारले पनि सूचना प्रविधि क्षेत्रको विकासबाट आगामी एक दशकमा वार्षिक 30 खर्ब भित्र्याउने लक्ष्यसहित कार्ययोजना तय गरेको छ। मुस्ताङका एक किसान यस वर्ष करिब 70 लाख रूपियाँ बराबरको स्याउ बिक्री गर्न सफल भएका छन्। थासाङ गाउँपालिका टुकुचेका किसान निरज तुलाचनले यसपालि आफूले करिब 70 लाख रूपियाँ बराबरको स्याउ बिक्री गरेको बताउनुभयो। जापानमा 4 वर्ष बसेर आफ्नै देशमा केही गर्नुपर्छ र गर्न सकिन्छ भन्ने विचारका साथ गाउँ फर्किनुभएका निरज तुलाचनले अहिले आफ्नै निजी करिब 25 रोपनी र बाँकी आफन्तका जग्गा भाडामा लिई करिब 100 रोपनी जग्गामा आधुनिक जातका स्याउका बिरूवा लगाई उत्पादन लिइरहनु भएको छ। फूल लागेकै बेला व्यापारी स्याउ खरिदका लागि अग्रिम रूपमै बगैंचामा नै पुग्ने भएकाले बजारको पनि समस्या नरहेको र अहिले त्यस क्षेत्रमा स्याउ खेतीको विस्तार राम्रो हुँदै गएपछि सबै कृषकले राम्रो आमदनी लिइरहेको मुस्ताङ टुकुचेका समाजसेवी निर्जर मान शेरचनले जानकारी दिनुभयो। नेपाल धितोपत्र बोर्डले पाइपलाइनमा रहेका विभिन्न 9 कम्पनीलाई सार्वजनिक निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ। धितोपत्र बोर्डले क्रेस्ट र गार्डियन माइक्रोलाइफ इन्सुरेन्स, नेपाल माइक्रो इन्सुरेन्स र ओम मेघाश्री फार्मास्युटिकल्सलाई आईपीओको निष्कासनको अनुमति दिएको छ। यस्तै बोर्डले 3 कम्पनीलाई म्यूचुअल फण्ड र थप 1 राइट तथा अर्को 1 कम्पनीलाई डिभेन्चर निष्कासनका लागि स्वीकृति दिएको धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी20 क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ। धनगढ़ी स्थित फाल्पा क्रिकेट मैदानमा शुक्रबार सुदूरपश्चिमले कर्णाली प्रदेश विरूद्ध 10 विकेटको शानदार जित दर्ता गर्यो। जितसँगै 3 खेलमा 6 अङ्क जोड़िएको सुदूरपश्चिम समूह 1 को शीर्ष स्थानमा खुलिएको छ। दोस्रो पराजय बेहोरको कर्णालीको समान खेलबाट 1 अङ्क छ। यसअघि सुदूरपश्चिमले गण्डकी प्रदेशलाई 7 विकेट र लुम्बिनी प्रदेशलाई 65 रनले हराएको थियो। यता एपीएफसँग 111 रनको हार बेहोरेको कर्णालीले गण्डकीसँगको खेल वर्षाका कारण रद्द हुँदा अङ्क बाँडेको थियो। कर्णालीले प्रस्तुत गरेको 21 रनको लक्ष्य सुदूरपश्चिमले मात्र 1.3 ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो। त्यसअघि टसारी र ब्याटिङको निम्ति पाएको कर्णालीले निर्धारित 5 ओभरमा 7 विकेट गुमाउँदै 20 रनको युगफल तयार पारेको थियो। बिहिबारको वर्षाले आउटफिल्डिङमा पानी जमेका कारण टस ढिलो भएपछि खेललाई 5 ओभरमा झारिएको थियो। अर्को खेलमा लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ। धनगढ़ी स्थित फाल्पा क्रिकेट मैदानमा शुक्रबार लुम्बिनीले गण्डकी प्रदेश विरूद्ध 6 विकेटको जित दर्ता गर्यो। जितसँगै लुम्बिनीले 3 खेलमा 3 अङ्क जोड्दा पराजित गण्डकीको 4 खेलबाट 1 अङ्क छ। गण्डकीले प्रस्तुत गरेको 98 रनको लुम्बिनीले 16.2 ओभरमा 4 विकेट गुमाउँदै पूरा गरे। त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित 20 ओभरमा 4 विकेट गुमाउँदै 97 रनको युगफल तयार पारेको थियो। विभागीय टोली नेपाल एपीएफ क्लबले एन्फा यु16 युथ लीगमा एएफसी खुमलटार विरूद्ध 3-0 सहजित दर्ता गरेको छ। जितसँगै एपीएफले 6 खेलमा 14 अङ्क जोडेको छ। 5 पराजित खुमलटार अङ्कविहीन छ। 7 बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा एपीएफलाई जित दिलाउन अविनाश वाइवाले 2 तथा तेन्जिङ शेर्पाले 1 गोल गरे। शुक्रबार सम्पन्न अर्को खेलमा चर्चुबाइस युनाइटेडले हिमालयन शेर्पा क्लब विरूद्ध 3-0 जित दर्ता गर्यो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सो कुहिरोको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 19.7 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 19.1 डिग्री सेल्सियस, न्यूनतम 5.9 डिग्री सेल्सियस। पोखराको अधिकतम 22 डिग्री सेल्सियस, न्यूनतम 7.8 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 21.7 डिग्री सेल्सियस, न्यूनतम 3.4 डिग्री सेल्सियस। दिपालको अधिकतम 22.6 डिग्री सेल्सियस, न्यूनतम 9 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संसदको हिउँदे अधिवेशन तत्काल बोलाउन प्रतिपक्षी दलहरूको माग। जनतालाई सेवा र विकासलाई गति दिन ल्याइएको अध्यादेश 15 दिनपछि शुरू हुने संसदको अधिवेशनबाट पारित गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट। काठमाडौँ विश्वविद्यालय र धुलीखेल अस्पताल बीचको चार वर्षदेखिको विवाद अन्त्य। आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नगर्न जनस्वास्थ्य कार्यालय काठमाडौँको निर्देशन। र पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै अदालतद्वारा 14 वर्षको जेल सजाय। इसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।